يخرج من بكاء المرء ما سمعين ولعنة الله ولا أعدائهم أجمعين من لمن هذا لا يوم الدين أما بعد فقد قال الله سبحانه تبارك وتعالى في كتابه المبين وهو أصدق الصادقين قل لا أسألكم عليه أجرا إلا المودة في القربى فلا بإذن حرام بيان تتعليق ما يعتبرات تبعي الكلمة بطرف واحد يا جيشي لبعض ما أنا يعلم لي ورحمة الله محمد
وعلى محمد
خدا ہم دے عالم قرآن مجید میں ارشاد فرما رہا ہے کہ ہمارے رسول اپنی امت سے کہہ دیجئے کہ میں تبلیغ رسالت کے سلسلے میں کوئی بدلہ نہیں چاہتا, کوئی اجرت نہیں چاہتا, کوئی کمپنسیشن نہیں چاہتا, صرف اپنے قرابت داروں کی بہت اچھا. ابھی جانے ہمارے آپ کے درمیان مجلس کا جو موضوع رہا ہے اس سلسلے میں وہ آپ کی علم ہے. میں آپ کی خدمت میں اداداری کی اہمیت کے اوپر گفتگو کرتا رہا کہ عزاداری ہمارے لیے کتنی اہم ہے اور عزاداری کا اسلام میں کتنا مرتبہ ہے. اس لیے یہ بات میں نے ضروری سمجھی کہ عزاداری پر ہمارے اپنے لوگ کچھ غلط فہمیوں اور کچھ مس انڈرسٹینڈنگ کا شکار ہیں اور ان کو کسی کارنر سے مسگائڈ کیا جا رہا ہے, جس کے نتیجے میں ہماری نئی نسلیں اور نوجوان لڑکوں میں کچھ ڈسٹربنس پایا جاتا ہے اور وہ کچھ ایسی باتیں کرنے لگے ہیں اور کچھ ایسی باتیں سوچنے لگے ہیں جو ان کو صحیح راستے سے بھٹکا سکتی ہے. لہٰذا ضرورت اس بات کی تھی اور ضرورت اب بھی اس بات کی ہے کہ ہماری یہ مجلسیں جو امام حسین علیہ السلام کے میسج کو نشر کرنے کے لیے ہیں, اس میں ہر اس بات کو بتایا جاتا ہے جس پر اعتراض ہوتا ہے. اگر کوئی توحید کا اعتراض کرتا ہے تو ہم توحید کے لیے بولتے ہیں, اگر کوئی رسالت کا اعتراض کرتا ہے تو اسی ممبر سے رسالت کے لیے جواب دیا جاتا ہے, اگر امامت پر کسی کو اعتراض ہوتا ہے تو امامت کی وضاحت اسی ممبر سے ہوتی ہے, اگر قیامت یا عدل الٰہی کا نہیں کو شک ہوتا ہے تو قیامت اور عدل الٰہی کا بیان بھی اسی ممبر سے ہوتا ہے, اگر نماز روزے حج زکات حمص جہاد وغیرہ کے متعلق غلط فہمیاں کوئی پیدا کرنے کی کوشش کرتا ہے تو اس کے لیے بھی یہی ممبر ہے جہاں سے نماز روزے اور حج و زکات کی اہمیت, حمص جہاد کی اہمیت بیان ہو. حق اہل بیت اسی ممبر سے بیان ہوتا ہے, ظالم و مظلوم کا فرق اسی ممبر سے بتایا جاتا ہے, سچ اور جھوٹ کا فرق اسی ممبر سے بتایا جاتا ہے, اور 1400 برس سے یہ مجلس حسین کا ممبر بنام حسین اس مشن میں کامیابی سے آگے بڑھ رہا ہے اور دشمنان اسلام کی ہمتوں کو توڑے گئے. آج کوئی نئی بات نہیں ہے, ہم ہمیشہ سے آزاداری کے سلسلے میں, بات مجلس کے سلسلے میں, نکل حسین کے سلسلے میں ہونے والے اعتراض کا جواب اسی نمبر سے دیتے ہیں, اور اگر غیر اعتراض کرتے ہیں تو ان کو جواب دیا جاتا ہے, اپنے اعتراض کرتے ہیں تو ان کو جواب دیا جاتا ہے. اس کے اندر اپنے اور غیر کی بات نہیں ہے, بات حق اور ناحق کی ہے. جب ناحق بات کہی جائے گی تو نمبر سے حق بات کا اعلان ضرور ہوگا. یہ اس کا سوال نہیں ہے کہ اپنا کون ہے میں پرایا کون. آج جب کہ لوگ آزاداری کو رسم رواج بتا کے اس کی امپارٹینس کو لوگوں کے جھگڑے میں کم کرنا چاہتے ہیں, آج جب کہ ایک ایک چیز پر اعتراض ہو رہا ہے کہ یہ مرض کیا ہے, یہ تعزیہ کیا ہے, یہ گنا کیا ہے, یہ سینہ زنی کیا ہے, تو ہمیں ضرورت اس بات کی ہے کہ ہم اسلام کی روشنی میں اپنے نوجوانوں اور بچوں پر یہ بات واضح کریں کہ یہ کیا ہے. بہت جلدی اور بہت مختصر الفاظ میں آج اس آخری تقریر میں آپ کے سامنے جو کچھ عرض کرنا ہے وہ عرض کر کے اپنی بات کو تمام کروں گا کہ اسلام میں جتنے واقعات حضرت آدم سے لے کے اور حضرت عیسیٰ تک ہوئے, ان میں سے بہترے واقعات کو قرآن پاک نے ذکر کیا. جناب آدم کے قصے بیان کیے گئے, جناب نوح کے واقعات بیان کیے گئے, جناب ابراہیم اور جناب موسیٰ و عیسیٰ کے واقعات بیان کیے گئے, اور پیغمبروں کے واقعات بیان کیے گئے, جناب صالح کے واقعات, جناب لوط کے واقعات, اور دیگر پیغمبر جناب سلیمان, جناب داؤد, جناب یوسف, جناب یعقوب کے واقعات قرآن پاک کے اندر موجود ہیں. یہ آپ پڑھتے رہتے ہیں اور آپ ان واقعات کے رہتے ہیں, لیکن پوری پرانی ہسٹری میں, پوری پرانی ہسٹری میں اتنے واقعات بھی ہیں اور قرآن کی اسٹوری جتنی بھی ہے جو ہم کو بتائی گئی, ہم نے کسی کی یاد منانے کا حکم ہم کو نہیں دیا گیا. یعنی ایسا کوئی حکم نہیں ہے کہ حضرت آدم کا پیکر بنا تھا کہ تم بھی کبھی کوئی پیکر ایکر بنا کے پھر اس کی تعظیم کر لو تاکہ وہ یاد پیدا ہو جائے. خالی واقعہ سنا دیا گیا کہ ایسا ہوا, واقعہ سنا دیا گیا کہ نوح نے کشتی بنائی تھی اور اس سے لوگوں کو نجات ملی تھی, لیکن ہم سے یہ نہیں بتایا گیا کہ یاد نوح میں کبھی ایک کشتی بنا کے اس پر بیٹھ جاؤ اور جا کر کہیں دریا ریا میں ادھر سے ادھر چلے جاؤ. جناب ابراہیم آگ میں ڈالے گئے, ٹھیک ہے واقعہ سنایا گیا, مگر یہ نہیں ہوا کہ میں ذرا سی آگ بات کھول دی جلا کے ادھر سے ادھر چلے جائے اگر کر لو تاکہ اس واقعے کی یاد تازہ ہو جائے کہ ابراہیم آگ میں ڈالے گئے تھے, یا کسی چھوٹے سے دریا میں یا نہر میں جن میں پانی تھوڑا ہو زیادہ نہ ہو ڈوب میں جاؤ ادھر سے ادھر نکل جاؤ جناب موسیٰ کی یاد میں کہ دریا سے وہ نکل کے گئے تھے, یا جناب عیسیٰ کی یاد میں کبھی صلیب علیہ لگا کے دیکھ لو کہ ایسے ہی ان کے واسطے لگائی گئی تھی, اس کی یاد تازہ کر لو. ایسا کوئی واقعات تب سنائے گئے لیکن کسی واقعے میں ہم کو یہ نہیں بتایا گیا کہ اس کی یاد میں نہ ہو. جناب سلیمان کا واقعہ, جناب داؤد کے واقعہ, جناب یوسف کے واقعہ, سب واقعات قرآن پاک کے اندر جو قرآن کا مطالعہ کرتے ہیں ان کو معلوم ہے کہ واقعات سب قرآن میں سنے گئے, مگر کسی واقعے کو دوبارہ اس کی یاد منانے کا حکم نہیں دیا گیا. مگر صرف ایک واقعہ قربانی ایسا ہے جس کی یاد منانے کا حکم دیا گیا, اور وہ ہے جناب اسماعیل و جناب ابراہیم کا واقعہ, جس میں ایک نے اللہ کی راہ میں قربانی دی تھی اور ایک اللہ کی راہ میں قربان ہونے کے لیے چھری کے نیچے آ کے لوٹ گیا تھا. یہ قربانی اس وقت اللہ کی مصلحت کی بنیاد پر روک دی گئی, زندہ گوا ہو گیا جناب اسماعیل, بچ گئے. لیکن آج تک اسلام کی عظیم عبادت جس کا نام حج ہے وہ اسی واقعے کی یاد میں منایا جاتا ہے. اور آج تک وہ تمام باتیں منائی جا رہی ہیں یادگار کے طور پر, جہاں جناب حاجرہ میں دوڑنی تھی دوڑ, حاجرہ کے دوڑنے کی یاد جو صحیح ہے وہ زیادہ تشنہ لدی نہیں ہے تو اور کیا ہے. یہ زمزم کا پانی پینا جو مستحب ہے یہ زیادہ تشنگی ہے اسماعیل نہیں ہے تو اور کیا ہے. یہ قربانی جو ہے یہ اس قربانی کی یاد نہیں ہے تو کیا ہے. معلوم ہوا کہ یہاں سے وہاں تک حج میں یادگاریں بکھری ہوئی ہیں. قربانی کی یاد کو واجب کر کے ہم کو متوجہ کیا گیا کہ اگر ذبح عظیم کی یاد منائی جائے تو کوئی اعتراض نہ کرے کہ اس کی دلیل کہاں سے ہے. چنانچہ جب حسین شہید ہوئے تو حسین کی یاد حسین والوں نے منائی. جیسے جیسے حالات ہوئے, جیسا جیسا زمانہ ہوا, جیسا جیسا ماحول ہوا, انہوں نے اپنی عقیدت کے پھول نشاور کیے اس شہید اعظم پر جس کی قربانی نے اسلام کو زندہ کیا. اگر ہم سبیل کا پانی پلاتے ہیں تو سبیل کا پانی امام حسین کی تین دن کی پیاس کی یاد ہے. اگر ہم نیاز کا کھانا کھلاتے ہیں تو نیاز کا کھانا امام حسین علیہ السلام کی بھوک کی یاد ہے. اگر ہم ماتم کرتے ہیں تو ہم سہرانیوں اور دیدیوں کی بےقراری کی یاد ہے, جو اپنے عزیزوں پر ماتم نہ کر سکیں اور جن کو ظالموں نے رونے نہیں دیا. اگر ہم علم گرم کرتے ہیں ترکم عباس تو یہ یاد ہے اس وفا کی جو حضرت عباس نے اپنے بھائی امام حسین علیہ السلام کے ساتھ وفا کا نمونہ پیش کیا. اور اگر ہم تابوت اٹھاتے ہیں تو یہ علامت ہے اس بات کی کہ حسین کربلا میں آپ کی میت کے اٹھانے والے نہیں تھے. اگر ہم ہوتے تو اٹھاتے, آج نہیں تھے اس وقت اس وقت ہیں تو ہم اس کی نقل بنا کے اٹھا رہے ہیں تاکہ اس بات کا احساس ہو جائے کہ ہم ان لوگوں میں نہیں ہیں کہ جو ظالم و قاتل تھے, ہم ان لوگوں میں ہیں جو مظلوم کے ساتھی. اب یا نگرانی میں آپ کو دو چھوٹے چھوٹے قصے سناؤں گا. آج سے ہزاروں سال پہلے یونان میں ایک بہت بڑا حکیم, حکیم گزرا دانشور اسکالر, حکیم گزرا میڈیکل سائنس والا نہیں ایک اسکالر گزرا ارسطو, سقراط سکرتی بادشاہ ادھر سے لڑا ہوا کسی معاملے پر. وہ عالم تھا, وہ اسکالر تھا, اس نے حکومت کے آگے جھکنے سے انکار کیا. کہا بادشاہ غلط کہتا ہے, میں نہیں مانوں گا. بادشاہ نے کہا اگر میری بات نہیں مانو گے تو ہم تمہیں زہر پلائیں گے, تمہیں زہر پینا پڑے گا یا ہماری بات مانو. انہوں نے کہا میں زہر پی لوں گا, زہر پینا مشکل نہیں ہے, مگر تم غلط بات مانوں گا نہیں. تو رات کو زہر کا پیالہ لایا گیا, اس نے مسکرا کے زہر کا پیالہ پی لیا. یہ حضرت عیسیٰ سے پہلے کا قصہ ہے, یہ واضح رہے. یہ پھر کرائش کی ایک واقعہ ہوا, لیکن گزشتہ صدی میں یونان کے کورٹ میں کیس دائر کیا گیا سقراط کے قاتل کے خلاف. باقاعدہ کیس چلا, دونوں طرف سے وکیلوں نے ایسے مقدمہ لڑا جیسے کوئی زندہ مقدمہ لڑا جاتا ہے, اور کورٹ میں دونوں طرف کے لوگوں کی ہیئرنگ کی اور اس کے بعد ججمنٹ لکھا, جتنے اس نے لکھا کہ ہم سقراط کے قاتل کو سزائے موت دیتے ہیں. سقراط کے مرے کو بھی 2500 برس ہو گئے, سقراط کے قاتل کے مرے کو بھی 2500 برس ہو گئے. جو 2500 برس پہلے مر گیا اس کو آج تو سزائے موت دے رہی ہے. جب عدالت سے پوچھا کہ یونان کے لوگ تو بڑے اسکالر مشہور ہیں, بڑے سمجھدار مشہور ہیں, بڑے دانشور ہوتے ہیں, یہ یونانیوں کو کیا ہو گیا جو ایسا ڈرامہ کر رہے ہیں, तो उनका ड्रामा नहीं कर रहे हैं, हम बहुत समझदार लोग हैं, तो आज फिर समझदारी का सबूत दे रहे हैं। इसलिए कि जिसने सुकरात को जहर पिलाया था वो भी यूनानी था, हम भी यूनानी हैं, तो हमारे ऊपर दाग लगा हुआ है एक स्कॉलर को जहर पिलाने का। हमने कोर्ट में केस दायर करके और कातिल को सजाए मौत देके ये साबित कर दिया कि हम वो से यूनानी नहीं है जो स्कॉलर को जहर पिला दें, बल्कि वो से हैं जो जहर पिलाने वाले को सजाए मौत दें। बस यही मुहर्रम भी है कि हुसैन के कातिल भी मुसलमान थे, हम भी मुसलमान हैं। हम हर साल मुहर्रम मना के ये साबित करते हैं कि हम कातिलों वाले मुसलमान नहीं है, शहीदों वाले मुसलमान है। संजय का जी ने हर साल मोहर्रम, यह हर साल जो होता है यह हर साल होगा, जब तक दुनिया में इस्लाम रहेगा जब तक होगा, ताकि हम अपना दामन साफ कर सकें कि हम कातिलों वाले नहीं। हम सभी लगते हैं, हम क्या पानी पिलाते हैं, पानी रोकने वालों में नहीं। हम न्याज दिलाते हैं, खाना खिलाते हैं, हम खाना खिलाने वालों में हैं, भूखा रखने वालों में नहीं। हम अलम उठाते हैं, हम परचम हक उठाने वालों में हैं, परचम हक गिराने वालों में नहीं। हम ताबूत उठाते हैं, हम बेकसों की मैयतें दफन करने वालों में हैं, बेकसों की मैयतें बेगोर दफन छोड़ने वालों में नहीं। यह है मुहर्रम का फलसफा, यह है मुहर्रम का फलसफा। जो लोग कहते हैं ये क्या है, और वही बात जो मैंने कल कही थी फिर दोबारा दोहरा दूं, सब इसके बाद भी अगर किसी बात पे एतराज हो तो बड़े वहां प्रूफ उन पर है, हाथ लिखवा के लाइए कहीं से, लेना उठाना हराम है, न्याज दिलाना हराम है, सभी का पानी रखना हराम है, मातम करना हराम है, चाहिए का हराम लोग लिखवा के लाइए, फिर हमसे बात कीजिए। खाली नौजवानों के दिमागों में जहन में सुकून पैदा करना और उनके दिमागों को उलझाना और उनके अंदर डिससेटिस्फेक्शन पैदा करना, जाहिर है कि हमारे बच्चे इस्लामियात में हालात नहीं करता है, उनके जो भी मालूम होते हैं बड़े मजलिस से रही होते हैं, इन्हीं जमीनों से होते हैं, बाकायदा उनके लिए कोई बाकायदा ऐसे मगनी तालीम के बाकायदा स्कूल नहीं है कि जिसके अंदर सब बच्चे बाकायदा जा सकें, तो उनको इसके जरिए मालूम होते हैं। अगर इस मदरसे को भी हम डाउटफुल बना दें, इसके अंदर हम इतनी कॉन्ट्रोवर्सी डेवलप कर दें कि लोग बौखला जाए यहाँ आने से, कहें क्या मुसीबत है, ये मौलाना ये पढ़ गए मौलाना ये पढ़ गए मौलाना ये पढ़ गए, हमें कुछ समझ में नहीं आता, कोई सही वही नहीं है, सब अलग अलग करते हैं। तो ये क्या चीज है, आप उनके बाद बेचैनी पैदा कर रहे हैं, आप उनके बाद डिससेटिस्फेक्शन पैदा कर रहे हैं, इसका इसके अंदाजा इसकी सजा अभी नस्लों की जरूरत ना होगी, इसको समझिए आपके लिए क्या। दूसरी चीज पूजा इतनी मजलिसें होती हैं, इतनी आजादारी होती है, इतने मौलवी आते हैं, फिर जनाब देखिए कौन का हाल वही है। अरे आप कैसी बातें करते हैं, पढ़े लिखे आदमी आपको ये मालूम है कि एक लेक्चर में आप चाहते हैं कि एक लेक्चर में जितने आदमी बैठे हैं सब तब्दील होगा, ये तब्दील का काम है। तबलीग का काम कितना डिफिकल्ट होता है ये बताऊं आपको, मौलवी बेचारे क्या हैसियत रखते हैं, मौलवियों का इल्म क्या है, उनकी हैसियत क्या है, मैं आपको इतना ऊंचा नाम लू क्या साफ जाए, उल आजम पैगंबर, उल आजम पैगंबर जनाब उल आजम नबी मासूम, हम उनकी नारायण की खाक के बराबर भी नहीं, उनकी नारायण मुबारक से जो खाक लग जाए अगर हमको दो मंजिल ले जाए तो हमारा मुकद्दर शहर बढ़े। अगर नूह अलैहिस्सलाम की नारायण की खाक अगर हम हो जाए तो हम अगर नीह में पहुंच जाए कहां पहुंचे। इतना बड़ा नबी और 950 बरस तबलीग करता है, 950 बरस एक दिन न दो दिन, 950 बरस तबलीग का मिशन चलाता है और उसके बाद आदमी कितने निकलते हैं, एक किश्ती भर। अभी जाने के यानी कितनी बड़ी किश्ती होगी, वो 100 आदमी होंगे, 200 आदमी होंगे, 500 आदमी होंगे, कितने आदमी होंगे, 1-2 लाख आदमी तो किश्ती में होते नहीं है, क्या 1,000-2,000 आदमी 10,000 आदमी हो तो मुझे आईलाइन होगा किश्ती तो होगी नहीं जी। तो इतने दिनों की मेहनत में जनाब नूह की एक किश्ती हर आदमी निकलते हैं, यह है तबलीग के काम की कठिनाई और मुश्किल और डिफिकल्टी के लिए। मासूम अल्लाह का प्यारा नबी बस 950 बरस एक मिशन में लगा रहे तो एक किश्ती और आदमी निकाल पाता है। क्या मेंबर के वाइस से क्या तवक्को करते हैं, ये तो मजलिस हुसैन का फैज है कि वो तबलीग नूह से ज्यादा एवरेज दे रही है। और काल सारी दुनिया में कितने आदमी मगर हक के करीब हो जाते हैं इमाम हुसैन के नाम पर। ये हमारा तो रोल नहीं है, इमाम हुसैन की बरकत, इमाम हुसैन के नाम की बरकत है कि जो जाकिरी की तबीयत से लोगों में कन्वर्जन आता है, तब्दीली आती है, उनकी थिंकिंग बदलती है, अगर हिरात पे आते हैं, सिरात मुस्तकीम पे आते हैं। हम नहीं चाहते कि हमारी तकलीफ क्या करें ना, हमारी जबान में भी असर वो देते हैं और हमारे आप में ये उनके नाम की बरकत है कि जो तब्दीली होती है। तो यहाँ मजलिस से फायदा क्या हुआ, आप मजलिस में लोग आते हैं ये पहले से आप सब्जेक्ट के ऊपर बहस होती है, सब्जेक्ट हर चीज कहना चाहिए, हम किसी चीज के मुखालिफ नहीं, हर चीज कहना चाहिए, मगर ये कि जाकिर को इख्तियार है, वो कभी कभी फरमाइश करते हैं तो फरमाइश जो है तो पैदा रिक्वेस्ट है, वो आदर नहीं होता है, मोहना ये कह दीजिए मोहना ये कह दीजिए, अगर कहा आपने सुबह मिल्ला नहीं कहा तो बाद में आपके झगड़ा करने नहीं आते, लड़ने नहीं आते, वो क्या रिक्वेस्ट करते कभी, और कभी ये भी नहीं होता कोई रिक्वेस्ट भी नहीं करता, जो आपकी समझ में आए वो आप करिए, लगना कुछ भी नहीं कहता, तो जो आपकी समझ में आए करिए, इसका इतराज नहीं है, लेकिन ये न कीजिए कि आप इससे क्या फायदा, हम खबर नहीं करते, हम खंडा नहीं करते, हम नदियों को खुश करने के लिए नहीं करते, हम बहुआ के लिए नहीं कहते, हम काम की बात कहते हैं। बड़े बेकार के लोग हैं जो अली के फजाइल को काम की बात नहीं समझते, सब लोग हैं हम काम की बात कहते, काम की बात क्या है, मतलब काम की बात क्या है, अगर कोई फजाइल अली कर रहा है लेकिन टेंडेंसी ये भी हमारी कौम में डेवलप हुई है, जब हम फजाइल नहीं कहते, हम बहुआ के लिए नहीं कहते, हम खबर खंडक नहीं कहते, अगर खंडक क्या मतलब, हम लड़ाइयाँ करने के शौकीन नहीं है, अगर हम लड़ाइयाँ करना शुरू करते होते तो दुनिया में बहुत सी किताबें लिखती हैं लड़ाइयों के मौजूदगी पर, सब गेटवार के फैसलों बड़े दिलचस्प इंटरेस्टिंग किस्से हैं, सुगन गेटवार के बड़े इंटरेस्टिंग किस्से हैं, उसकी बहुत सी किताबें हैं, बहुत लिटरेचर है उसके ऊपर, अगर आप पढ़ना चाहें तो आपको मिल जाएगा। दुनिया की और बहुत सी लड़ाइयाँ हैं जिसके अंदर हिंदुस्तान आप चाहिए तो पानीपत की लड़ाइयाँ हैं और बक्सर की लड़ाई है, बैटल ऑफ वाटरलू आई है यूरोप के अंदर, तो वो है ये सब हम नहीं करते हैं, न हमने कभी पानीपत की लड़ाई पढ़ी, न बक्सर की लड़ाई पढ़ी, न बैटल ऑफ वाटरलू पढ़ी, न फर्स्ट गेट वार का कोई वाकया सुनाया, न सेकंड गेट वार का कोई वाकया सुनाया, हाँ खैबर खंदक बराबर पढ़ते हैं। तो सवाल ये है कि लड़ाई हम नहीं पढ़ते हैं, खैबर खंदक पढ़ते हैं, खैबर खंदक क्यों पढ़ते हैं, इसलिए कि मौला अली के कसीदे के दो शेर हैं, मद अली का जो कसीदा है उसके दो शेर हैं, इसलिए पहले तो मसला जो है ये जो पढ़ा जाता है ये हक अली है, यह कब तक पढ़िएगा, जब तक लोग रहेंगे जब तक पढ़ेंगे, जब तक मुखालिफिन मुखालिफत करते रहेंगे जब तक हम पढ़ते रहेंगे, जब तक हक अली दबाया जाता रहेगा जब तक हक अली बयान होता रहेगा, जब तक हक फातिमा छीना गया जब तक वापस ना होगा जब तक हम पढ़ते रहेंगे। कौन सी बात हुई साहब, किसे पढ़ते हैं, دیکھیے مسئلہ میرا سمجھ لیجیے بھائی اچھی طرح, تاکہ بچے بھی سمجھ لیں معاملہ خوب اچھی طرح کلیئر ہو کے آ جائے کہ معاملہ کیا ہے. کہتے ہیں ڈریے اس وقت سے جس وقت آپ کے بچے کو یہ نہ معلوم ہو کہ خیبر آدمی کا نام ہے کہ کسی لڑائی کا نام. میجارٹی ایک طرف آپ کے واقعات کو دبا رہی ہے, دوسری طرف آپ بھی نہیں پڑھنے دے رہے ہیں. تو نئی نسلیں جب جوان ہوں گی تو ان کو علی کے متعلق کوئی آئیڈیا ہی نہیں ہوگا, پھر جو کہہ دے گا وہ مان لیں گے. تو اگر عمل آ گیا اور علی چلے گئے تو رہا کیا آپ پاس, بچا کیا آپ پاس, آپ مجھے بتائیے, مجھے بتائیے رہا کیا. یہ ہماری نئی نسلیں کیسے باتیں ہوں گی, ہم تو سن چکے ہیں بہت, اب کب تک سنیں. مجالس میں ایسا کوئی انتظام نہیں ہے کہ 15 برس والوں کی مجلس الگ ہے, جو 15 برس تک ہیں ان کی الگ ہو رہی ہے, جو 35 برس تک ہیں ان کی الگ ہو رہی ہے, 35 سے لے کے اور 50 تک کے جو ان کی الگ ہو رہی ہے, 50 سے زیادہ جو ان کی الگ ہو رہی ہے. ایک ہی مجلس ہے, اس میں 5-5 برس والے بھی بیٹھے ہوئے ہیں اور 85-85 برس والے بھی بیٹھے ہوئے ہیں. ایک ہی ہے, سب 85 برس والے جو ہیں وہ تو ظاہر ہے سن چکے ہیں, ہم سے پہلے والوں کو بھی سن چکے ہیں اور ہم سے زیادہ عالم مقرروں کو بھی سن چکے ہیں. ہماری تقریر میں کوئی نئی بات بے شک ان کے لیے نہیں ہے, مگر پلیز اب آپ تھوڑا زحمت اٹھائیے اور بیان اپنے چھوٹے والوں کے لیے چھوڑ دیجیے, تاکہ اس نسل کو جو چھوٹے چھوٹے بیٹھے ان کے معلومات میں اضافہ ہو. اسی لیے مجلس کے اندر 2 حصے ہیں, ایک کا نام ہے تبلیغ, ایک کا نام ہے ثواب. بدھوں سے ہاتھ جوڑ کے گزارش ہے, تبلیغ بچوں کے لیے چھوڑ دیجیے, اپنے لیے ثواب رکھنا دیجیے. اب آپ کے لیے جتنی تبلیغ وبلیغ ہونا بھی ہے, کیونکہ اب بڑھاپے میں آپ کو ثواب زیادہ چاہیے, کہ ثواب کا اسٹور زیادہ ہو آپ کے پاس, بڑھاپے میں ثواب زیادہ چاہیے. تبلیغ وبلیغ جو ہے بچے جوانوں نوجوانوں کے واسطے, جن میں تبلیغ ہوانی گرانی ہر چیز بیان ہو, میں یہ نہیں کہتا کوئی چیز نہ بیان ہو, ہر چیز بیان ہو قائدے میں, مگر یہ کہہ کے نہ بیان ہو کہ ہم یہ نہیں کہتے, یہ غلط بات کہ ہم یہ نہیں کہتے, ہم یہ کہتے ہیں. اور ایک چیز ضرور بیان ہو, ایک کیا تو میں کہتا ہوں ہر چیز بیان ہو, عقائد بیان ہو, اعمال بیان ہو, حقوق بیان ہو, معاملات بیان ہو, عبادات بیان ہو, والدین کا حق بیان ہو, اولاد کا حق بیان ہو, شوہر کا لوگا لوگا کا شوہر کا جو حق ہے وہ بیان ہو, پڑوسی اور پڑوسی کا جو حق ہے وہ بیان ہو. اسلام ایک بڑا وسیع سمندر ہے اور اس کے اندر جو کچھ موتی ہے وہ سب لائے جائے سامنے, اس کا مخالف نہیں ہو سب ہو, لیکن یہ کہتے نہ ہو کہ ہم خود ہم گھر نہیں بیٹھے, ہماری جو وجہ نہیں بیٹھے. آپ کتنا مزہ علی کے سب پہلے جائیں گے, سن کے ان کے کان پک گئے, پیڑ در سے پہل پر تک جائیے گا آپ بیان کیا بیان کا ہی کون سکتا ہے. تو یہ چیز جو ہے یہ صحیح نہیں. اور ایک چیز ضرور بیان ہو, دیکھیے میں آپ سے پھر کہہ دوں, ایک چیز ضرور بیان ہو, اور وہ چیز جو ضرور بیان ہو, سال میں ایک ہی دفعہ ہو مگر ضرور بیان ہو, اس کا نام ہے ربیع. ہاں یہ سمجھ لیجیے, کچھ بیان ہو یا نہ ہو لیکن ربیع ضرور بیان ہو. اس لیے تو وہی ہماری بنیاد ہے, وہی ہمارا بیس ہے, وہی ہم کو الگ کرتی ہے دوسرے مسلمانوں سے. لہذا وہ ضرور بیان ہو, کچھ بیان ہو یا نہ ہو مگر غزیر ضرور بیان ہو. اس لیے کہ یہ وہ معاملہ ہے جس کے لیے اللہ نے رسول نے کہہ دیا کہ اگر یہ نہ پہنچایا تو کچھ نہ پہنچایا, اگر یہ نہ پہنچایا تو کچھ نہ پہنچایا. یہ سب سے بڑے سے اس لیے کہا گیا کہ جتنے چھوٹے چھوٹے ہیں وہ سب سن لیں. انڈیویجل کس کس سے کہا جائے صاحب, جو سب سے بڑا تھا اس سے کہہ دیا تو چھوٹے چھوٹے ہو نہیں سمجھ لیں. تو رسول نے 23 برس تبلیغ کی, عقیدے بھی بتائے, عمل بھی بتائے, حقوق بھی بتائے, ہر وہ چیز بتائی جس کی انسان کو ضرورت تھی. اور جب 23 برس سے سب بتا چکے تو آخر میں اللہ نے رسول سے کہا کہ اگر یہ نہ پہنچایا تو کچھ نہ پہنچایا. یہ سارے قیامت تک کے انسانوں کے لیے الہی وارننگ ہے کہ سب سے بڑے نے جب سب کچھ پہنچا دیا تو ہم نے کہا اگر یہ نہ پہنچایا تو کچھ نہ پہنچایا, تاکہ تم بھی کان بھول کے سن لو کہ اگر یہ نہ مانا تو کچھ نہ مانا. اور عزیزان گرامین, یہ مجلس میں والوں کے لیے بھی وارننگ ہے اور مجلس پڑھنے والے کے لیے بھی وارننگ ہے. مجلس سننے والے بھی سن لیں کہ اگر سب سنا یہ نہ سنا تو کچھ نہ سنا, اور مجلس پڑھنے والے بھی سن لیں سب پڑھا یہ نہ پڑھا تو کچھ نہ پڑھا. یہ مجلس حسین ہمارا کیریکٹر سنوارتی ہے, یہ ہم کو انسان بناتی ہے, یہ ہم کو تہذیب, شرافت, انسانیت ہر چیز کی تعلیم دیتی ہے. اس سے ہم کو بہت کچھ ملتا ہے, یہ نہ سمجھیے کہ کچھ ملتا نہیں. سیکڑوں آدمی 10 دن بعد چینج ہو جاتے ہیں, سیکڑوں آدمی بہت سی برائیاں چھوڑ دیتے ہیں. اور اگر نہیں بھی چھوڑتے ہیں تو 10 دن کے لیے چھوڑ دیتے ہیں, کچھ 6 دن تک چھوڑ دیتے ہیں, کچھ 2 مہینے 8 دن چھوڑ دیتے ہیں, کچھ 10 دن بھی نہیں چھوڑتے تو 7ویں سے 10ویں تک چھوڑ دیتے ہیں, کچھ اتنا بھی نہیں چھوڑ پاتے تو کم سے کم شب عاشور اور روز عاشور چھوڑ دیتے ہیں. تو ڈوبے ہوئے آفتاب کی روشنی کیا کم ہے کہ 24 گھنٹے کے لیے اپنی پوری قوم کو ہر برائی سے بچا لیتا ہے. اب سوچیے, اس کے علاوہ میں نے 6 مجلس سے یہاں پڑھی, 6 گھنٹے میں نے تقریر کی, اگر میری تقریر میں کوئی نئی بات بھی نہیں تھی اور اس 6 گھنٹے کی تقریر میں کسی کو کچھ بھی نہیں ملا تو ٹوٹل ٹائم آپ کا میں نے ویسٹ کیا. کبھی آپ یہ نہ کہیے کہ آپ کا ٹائم ویسٹ ہوا, اس لیے کہ اگر کچھ بھی آپ کو نہیں ملا تو کم از کم 6 گھنٹے میں آپ کو ہر برائی سے روکے رہا. یہ 6 گھنٹے آپ یہاں بیٹھے رہے 6 مجلسوں میں, تو اتنی دیر میں آپ نے کوئی غیبت کی, نہ کوئی غیبت سنی, نہ کوئی جھوٹ بولے, نہ کسی نامحرم کو دیکھا, نہ کوئی برائی کی, نہ کوئی معصیت کی. تو آپ کے نام عمل میں یہ 6 گھنٹے جو ہیں یہ بالکل فرشتوں والا کلیئر نام ہے ہمارا, جس کے اندر کوئی معصیت اور کوئی گناہ آپ کے نام کے ساتھ لکھا ہوا نہیں ہے. آپ 6 گھنٹے بیٹھے رہے خالی, یہ بات صحیح ہے کہ آپ کو میں نے کوئی نئی بات نہ پہنچے گی, نہ کوئی نیا رکھ دیا, نہ کوئی نئی معلومات ہوئی آپ کو, نہ کوئی فائدہ ہوا نئی تحریر سن کے, مگر یہ فائدہ ضرور ہوا کہ 6 گھنٹے آپ ہر برائی سے بچے تھے. رحمات میں یہ فائدہ ضرور ہوا کہ آپ 6 گھنٹے ہر برائی سے اور ہر خرابی سے اور ہر ایپ سے بچے رہے. 4 سال محرم آتا ہے, کیا ہو جاتا ہے, مقصد سمجھنا چاہیے. باتیں ٹھیک ہیں مگر مراد اس سے اچھی نہیں ہے. کلمہ حق ہے مراد باطل. ارے حسین کا مقصد سمجھیے, ہدف ہدف ہمیں کیا چلا, ہدف ٹارگیٹ. ہاں ہدف مانے ٹارگیٹ مقصد. حسین کا ہدف پہچانیے, آئیے پہچانوائیے. ہم لیتے ہیں پہچاننے کے لیے, ہدف پہچانوائیں گے. کون بات پہچانے, خالی حسینی کے مشن میں ہدف تھا, نماز میں کوئی ہدف نہیں ہے. نماز پڑھیے مگر نماز کا ہدف پہچاننے کیا ہے, کیا مقصد ہے. روزہ رکھیے مگر روزے کا ہدف پہچاننے کیا ہے. حج پہ جائیے مگر حج کا ہدف پہچاننے کیا ہے. کیوں صاحب آج مجھے بتائیے کیا چکر ہے. حج کر کے آئے تھے ویسے تو ویسے ہی نماز پڑھ کے مسجد سے نکلے ہداؤں پہ اچھی بات ہے. یہ زندگی کے تجربے ہیں, اس کو آپ جھٹلا نہیں سکتے. تو کوئی نہیں کہتا کہ نماز کا ہدف کیا ہے, تو نہ نماز کا کوئی ہدف ہے, نہ روزے کا کوئی ہدف ہے, نہ حج کا کوئی ہدف ہے. سارا ہدف اور سارا ٹارگیٹ اور سارا مسئلہ جو ہے وہ محرم میں ہی ہے. ارے صاحب یہ باتیں ہیں کہ محرم میں آ کے بھی ویسے کے ویسے ہی ہو گئے, ویسے کے ویسے ہی کیا ہو گئے. بہت سے لوگ تبدیل ہوتے ہیں, بہت سے لوگ چینج ہوتے ہیں. ہمارے پاس تبلیغ کا کوئی ذریعہ نہیں ہے, یہ سن لیجیے. ہمارے پاس تبلیغ کا کوئی ذریعہ نہیں ہے. ہمارا اسلام بنیادی طور سے تبلیغی دین ہے, مگر ہمارے پاس تبلیغ کا کوئی ذریعہ نہیں. نہ ہمارے پاس مسجدیں گا یہ سیٹ ہیں تو کڑوے بھوت ہیں, نہ ہمارے پاس پبلیکیشن کا کوئی معقول انتظام ہے. کتابیں ہمارے پاس نہ اچھی چھپتی ہیں نہ ہیں, نہ اس کا کوئی معقول بندوبست ہے. آپ دوسروں کے یہاں جا کے دیکھیے پھر اپنے یہاں دے دیکھیے تو آپ کو اندازہ لگتا پیچھے میں. نہ ہمارے پاس مشن اسکول ہے کہ اچھے اسکول ہوں جس کے اندر ہم بچے کو تعلیم بھی دیں اور اپنا مقصد بھی اس کے ذریعے آگے بڑھائیں. نہ ہمارے پاس مشن ہاسپٹل ہیں کہ جہاں کے اوپر ہم لوگوں کو بیماروں کا علاج کریں, ان کی خدمت کریں, ان کی سیوا کریں, ان کا دل جیتیں اور اس کے بعد اپنا میسج ان کو دیں. تو اگر آپ مجھے بتائیے اگر قابل ذکر تعداد میں ہو, ایک آج اتنی بڑی دنیا میں کہیں ہو تو وہ مثال نہیں بنے گا. دیکھیے باقاعدہ طریقے سے ہمارے پاس کوئی ایسا آرگنائزیشن نہیں ہے, نہ اسکولوں کا ہے, نہ ہاسپٹل کا ہے, نہ لٹریچر ہے, نہ اور اس طرح کی ایکٹیویٹیز ہیں. ہمارے پاس لوگ کے ایک چیز ہے جس کا نام ہے محرم و مجلس. لیکن یہ اتنا پوٹینشیل اور اتنا طاقتور اور اتنا زبردست ذریعہ ہے کہ اس کے مقابلے میں سب آنگے پیچھے ہو جاتے ہیں. اور یہ دوسروں کے دل کے اوپر بہت بار ہے, یہ دوسروں کے دل پر بہت بار ہے. ہم اس کی اہمیت سمجھیں یا نہ سمجھیں, لیکن ہمارا دشمن جو ہے وہ اس کو بہت ہی اہمیت کی نظر سے دیکھتا ہے. یہ محرم کیا ہے, یہ مجلسیں کیا ہیں. ہمارے یہاں لکھنؤ میں مسل کہی جاتی ہے کلاگر, وہ میں آپ کو سنا دوں. اور مسل جو ہوتی ہے کلاگر جو ہوتی ہے وہ صدیوں کے تجربے کا نچوڑ ہوتی ہے. ہمارے یہاں کہتے ہیں کہ سو سنار کی ایک لوہار کی. ہو سکتا ہے آپ لوگوں نے بھی کہیں اس کو سنا ہو. سو سونار کی ایک لوہار کی. سونار کہتے ہیں سونے کا کام کرنے والے کا بول اس میں جو ہوتا ہے اس کو, اور لوہار وہ جو لوہے کا کام کرتا ہے, لوہے کی چیزیں بناتا ہے وہ لوہار ہے. تو اگر آپ نے کبھی زندگی میں تجربہ کیا ہو کہ سونار کو کام کرتے کہیں دیکھا ہو کہ اتنے اتنے قسم کے اوزار ہوتے ہیں, इतनी इतनी चीजें बना के कान का बुंदा बना रहे हैं, मुकुट बना रहे हैं, अंगूठी बना रहे हैं, तो सोने का जो काम करता है तो सोने का जेवर जो बनता है वो तेलों में और गिरानों में बनता है, शेरों में नहीं बनता है। बादशाहों की बेटियों के लिए भी अगर बनता है तो वो शेरों में नहीं बनेगा, वो तेलों में बनेगा। तो वो इतना इतना सब होता है, अब वो बना रहे वो छोटी छोटी हथौड़ियाँ होती हैं उनके पास, छोटे छोटे औजार होते हैं, वो दिन भर बैठे खूब 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 वो कर रहे हैं, सोच रहे हैं, बना रहे हैं। ये सुनार है जो बैठा हुआ मतलब जेवर सोने का बना रहा है। लोहार जो है जिसको लोहे वाला काम है, इतना मोटा लोहे का राग है ये डबल, उसको इसे चेहरा करना है। तो कैसे चेहरा करता है कि इतनी बड़ी भक्ति है, इतने बड़े बड़े अंगारे हैं उसके अंदर, उसमें वो राग अंदर पड़ा हुआ लाल हो रहा है, और उसका शादी जो है वो बैठा उसकी भक्ति ऐसे चलती है, उसको चला रहा है, तो भक्ति जो है वो बहक रही है, राग उसमें लाल हो रहा है। अब जब उसने लोहार में ये अंदाजा लगा लिया कि अब ये राग यहाँ पर टाइम आ गया इस पर जर्ब लगाने का, तो उसने उधर से खींचा और उधर से उसके शागिर्द ने पकड़ा और उसने कितना बड़ा हथौड़ा उठाया जिसके अंदर दो ढाई तीन शेर लोहा चार शेर लगा हुआ है, हमने जोर से एक मारा खींच के उसके ऊपर जोर से। अब जो मारा तो वो लोहा जैसे चाहता था वैसे चौड़ा हो गया। यह लोहार का काम, तो सौ सुनार की एक लोहार की का मतलब यह है कि दिन भर में बैठ के सुनार में सौ दफा खुट खुट किया तो उतना न कर पाया जितना लोहार के एक मरतबा करने में हो गया। भाई यही मसला मुहर्रम का है कि सारी दुनिया के जो मिशन है वो सौ सुनार के हैं और ये एक लोहार की है कि जब साल भर सारी दुनिया अपना मिशन पूरा कर चुकी तो मुहर्रम में आके या अली कहते क्या किया था ना देता वो खास मिले दुश्मनान इस्लाम की सारी कोशिशें सब खत्म। मेरे दोस्तों इस मसले को लोगों को समझाइए जो इस तरह का काम कर रहे हैं कि प्लीज ये न कीजिए। ये सिलसिला बड़ा अजीम है, ये मिशन बड़ा मुचरम है, बड़ा ताकत पाकिदा है। और फिर ये पूरे इस्लाम की जिंदगी की जमानत है, इसमें सब बयान होते हैं। हुसैन इब्न अली ने एक ऐसा तोहफा दिया है इस्लाम को कि जो सुबह क़यामत तक इस्लाम को जिंदा रखे। सबसे बड़ी बात जो है वो इसमें कशिश है, अट्रैक्शन है। जो दुनिया का अकेला वाकया है जो अपनी तरफ खींचता है, जहां ये ऐलान होता है मजलिस है, लोग आ जाते हैं, मसरूफियत में आ जाते हैं। मैं तो खुदा की कसम दुनिया घूम घूम के मुझे एतराजों के जवाब मिल गए। मेरी नौजवानी में और मेरे लड़कन में एक तबका था जो कहता था अरे मेरे लोग लखनऊ वालों को विचारों का काम ही क्या है, थोड़ा इसके जा कहीं हुआ मजलिस में चले आए। नवाबी शहर है कोई काम वाम तो करता नहीं, ज्यादा जाम मजलिस हुई वहां चले गए। हम नौजवानी में अपनी हैदराबाद करके तो वहां यही सुना अरे दारुशुदा वालों को काम ही क्या है, मजलिस हुई चले आए। इस तरीके से मातमदारों को डिमोरलाइज करते हैं, उनके ख्याल का असर डालते हैं, मजलिस के मजमे की तौहीन करते हैं लोग। अल्लाह ने उसका जवाब हमें अपनी आंखों से दिखा दिया कि लोगों ने तरक्की करना शुरू की, दुबई पहुंचे, लंदन पहुंचे, अमरीका पहुंचे, कनाडा पहुंचे, हर एक के पास काम है, हर एक के पास जॉब है, कोई बेकार नहीं है, हर एक मसरूफ है। तो हमको भी बुलाया दिखाने के लिए कि आन को देख लो, अगर मजलिस बेकारों का अड्डा होती तो इन ठिकानों के ऊपर लोग न होते मजलिस में, मगर जहाँ गए वहाँ मजना भरा हुआ, जहाँ गए वहाँ मजना भरा हुआ। तो मैंने कहा, मैंने कहा अगर लखनऊ में हैदराबाद में बेकारी लोग टहल रहे थे तो न्यूयॉर्क और वाशिंगटन और टोरंटो और लंदन में बेकारों का कहीं ठिकाना नहीं है, जो काम नहीं करेगा उसको खाना नहीं मिलेगा। हर आदमी जॉब कर रहा है, हर आदमी काम कर रहा है, और उसके बाद ही जहाँ मजलिस का वक्त आया, जैसे यहाँ मजने को आगे बढ़ाना पड़ता है और जगह कम पड़ जाती है, वैसे वहाँ भी मजने को आगे बढ़ाना पड़ता है, जगह कम पड़ जाती है। ईमानदार गायें बनती हैं, ईमानदार गायें बनती हैं, उसके बाद उनका स्टेशन होता है, वो स्टेशन भी छोटा पड़ जाता है। ये ईमानदार गा हम पहले भी यहाँ मजलिस करते थे कि हमने देखा इसका स्टेशन हमारे सामने हुआ, अब ये स्टेशन भी छोटा पड़ रहा है। ये क्या बात है, ये क्या हो रहा है, कहाँ से लोग आ रहे हैं? इमाम हुसैन की बरकत, इमाम हुसैन की बरकत है। अजीजान गिरामी, ये अजीम दरगाह है, ये अजीम सरकार है। और देखिए ये भी मैं आपसे सुना दूं कि मुझे इसकी परेशानी नहीं है कि कोई आदमी आजादारी रुकवा लेगा, हमारी हुकूमतें ना रुकवा सकी, सल्तनतें ना रुकवा सकी, दौलतें ना रुकवा सकी, तो क्या लड़के मिलकर क्या कर लेंगे? जिसकी शामत आई है हुसैन से टकराए, जिसको अपने जान माल इज्जत आबरू दूसर हो वो टकराए, ठीक है। लेकिन इसकी कोई बात नहीं है, बनी मैया बनी अब्बास खाद बन के उड़ गए तो किसी और की हैसियत क्या है और किसी की ताकत क्या है? लेकिन हमें दूसरी फिक्र है, और फिक्र यह है कि आपको एक मशहूर किस्सा सुना दूं, बात तमाम करूं, कि जिस वक्त खाने काबा के ऊपर हाथियों का हमला हुआ तो जनाब अब्दुल मुत्तलिब सरदार मक्का थे उस वक्त रसूलुल्लाह के दादा, तो उनके ऊँट जो थे वो मक्के के बाहर मैदान में चलते थे, तो जो लश्कर आया उसने उनके ऊँट पकड़ लिए, चला गया थी उनकी बाहर मैदान में, वहां उनके ऊँट चला करते थे, तो जो आया लश्कर उसने उनके ऊँट पकड़ लिए। तो जब उनको खबर मिली कि मेरे ऊँट पकड़ लिए गए हैं, तो उन्होंने उसको मैसेज भेजा कि मैं तुझसे मिलना चाहता हूँ। तो उससे कहा गया कि मक्के का सरदार आपसे मिलना चाहता है, बताओ। मगर उसने कहा देखो सरदार मक्का आए तो कोई खबरदार ताजीम को ना उठे, ये उसने अपने दरबार में समझा दिया। हमने दरबार जमा के बैठा और उसने कहा देखो जब सरदार मक्का आए तो खबरदार कोई ताजीम को ना उठे, कोई खबर ना हो उनकी ताजीम को, तो बैठे रहना अपनी जगह। तो साहब अल्लाह जिसे इज्जत दी उसकी इज्जत कौन ले सकता है? अब्दुल मुत्तलिब के चेहरे में वजाहत परवरदिगार ने दी थी, वो जैसे ही तशरीफ लाए सबसे पहले वो अब्राहम खुद ही उठा, बौखला के ताजीम को खड़ा हो गया, सारा दरबार खड़ा हो गया ताजीम को, तो इज्जत से उनको मौजूद जगह पर उसकी तहरी में हुआ बिठाया गया, आइए आइए तहरी लाइए। अब ऐसे और उसके बाद उनका कैसे तहरी लाना हुआ आपका, क्या है उनका? भाई तुम्हारे लश्कर में मेरे ऊँट पकड़ ली, मैं उसके लिए आया हूँ। तो उसने उनको सबसे पैर तक देखा, कहने लगा कि खैर ऊँट मूट तो मैं छोड़ दूंगा आपको, कोई ऐसी बात नहीं, आप आए तो मैं मुझे लेना नहीं आपके। मगर मुझे हैरत बहुत हो रही है, कभी हैरत की बात की, कहा आप ऐसा बड़ा सरदार आलीशान तो चार ऊँटों के लिए आया, अरे घर के लिए आपने कुछ नहीं कहा जिसके आप मुतवल्ली हैं? तो कहिए भाई सुनो ऊँट मेरे हैं, नींद मेरे हैं। अच्छा गए भी इसीलिए थे, उनको चक्कर में गए नहीं थे, यही कहने गए थे। ये न समझिएगा कि वो उनके भी हालत में गए थे, उनके भी हालत में गए नहीं थे, कहने यही गए थे, मेरा बहाना ये बनाया था। कहने के बाद जैसे रूट मेरे हैं, मैं उनके लिए आ जाऊँ, इस घर का भी कोई मालिक है, वो निपटेगा तुमसे। क्या बात समझ लीजिए। अच्छा वो घर का मालिक मौजूद था, उन्हें पत्थर फेंके और वो सब मर गए, फना हो गए। तो अगर यानी गिरामी हम अजादारी को तो काबे की तरह समझते हैं, जैसे काबा है वैसे आजाद हुसैन है, हम उसके बदले उसके फैल में तो हम जिंदा हैं, हम उसको क्या बचाएंगे, वो हमको बचाती है। हम आजादारी को नहीं बचाते हैं, आजादारी हमें बचाती है। हमने आजादारी को थोड़ी पैसे बनाया, आजादारी तो हमारे बाप दादा की पैदाइश कई पहले हो रही थी, हमारा इंट्रोडक्शन हुआ आजादारी की वजह से। जो आज आप हमें पहचानते हैं तो काहे की वजह से पहचानते हैं, आजादारी की वजह से पहचानते हैं। तो हमने आजादारी को इंट्रोड्यूस नहीं किया है, आजादारी ने हमको इंट्रोड्यूस किया है। हमको जो आपने पहचाना तो आजादारी की वजह से पहचाना, अगर हम मजलिस न पहुंचते होते तो आप मुझे कौन पहचानता है, उनको एक जगह पहचानते। तो ये मसला नहीं है, आजादारी तो है काबे की तरह, जैसे काबे को उसके मालिक ने बचाया है, वैसे आजादारी के ऊपर जब कोई हमला होगा तो जितना वादा किया है वो बचाएगा। हम इसलिए कहते हैं कि काबे के लिए हमें परेशानी नहीं है, परेशानी है कोई हमारे ऊँटों को ना पकड़ ले जाए। हमारे नौजवान बच्चे लड़के ये खतरे से बलाव से मशहूर है, इसलिए कि आजादारी का जिम्मा अपना गहरा नजर बन लिया है और शहजादी जहनत की तमन्ना। अजीजा ने गिरानी समझदारी और अपने का तकाजा भी ये है कि किसी के घर अगर आप हम में जाइए तो उसका इतराज न कीजिए। यह फातिमा के घर का गम है और ऐसा गम है कि जिसके लिए किताबों में है कि सैयद सज्जाद जिंदगी पर हो, और शायर ने क्या खूब कहा है कि लिखा है कि करबला में घर गहरा था ऐसा उजड़ा के फिर न आ जा। तो ये फातिमा का उजड़ा वो घर है जिसका मातम है, उसके अंदर एक दिन में 18 लाशें निकल गए और ऐसे लोग दुनिया से गुजर गए कि उनका मिसल नजीर न था। तो अजीरा ने कहा ये उस घराने का मातम है, ये उस घराने का गम है जिसने दुनिया का हमेशा कर्म किया, एहसान किया। और बहन की तमन्ना भी यही थी। अभी वो आज मैंने देखा है, आपने भी देखा होगा, कोई किसी इलाके में होता है, दूर होता है, ना मुहर्रम नहीं है, आजादारी का नहीं है कोई, तो उसकी मुसी कहीं ऐसी जगह है, चौथी मुहर्रम को आया, पांचवी मुहर्रम को आया, तो आता है तो ऐसा लगता है जैसे किसी चीज प्यासा को रहता है, जैसे तो पानी का टूट पड़ रहा हमको, ऐसा निकाल आज चौथी हो गई, हम रोने को तरफ रहे थे, इतनी दूर तो ये था। तो अगर कोई आपको दस दिन मुहर्रम में मातम न करने थे, हम मजीद न करने थे, तो आपके दिल का कितना बोल रहे हमें बताइए। और सोचिए कि ये वाकई को याद करके है मामला, और जिनके सामने पूरा वाकया गुजरा और वो रोने न दिए गए, उनके दिल का क्या असर। तो वहरान हुसैन शहजादी जैनब के दिल का क्या गुजरी होगी, कौन सा वक्त होगा, कौन से हालात होंगे कि करबला से पूछे तो पूछे तो शाम हमारी जान निसार हो जाए उस बीवी पर जो करबला से पूछे गई और पूछे से शाम गई। शायद यही रात हो, शायद सभी का दिन है जो आने वाला है जब सैलानियाँ शाम में दाखिल हो रही हो, तो सैन का सब नजे पर है, जहनत के बाजू में रस्सी है, सकीना के गले में रिश्मान सितम है, सैयद सज्जाद के हाथों में हथकड़ियाँ हैं, और अजीजा ने गिरामी या काफिला कितने गम उठाए ले जा रहा है। یہ قافلہ کتنے کا مٹائی ہو جا رہا ہے؟ کبھی آپ نے سوچا اگر غموں کا صحیح تصور ہو جائے تو کلیجہ ٹکڑے ہو جائے، اگر صحیح تصور غم ہو جائے تو کلیجہ ٹکڑے ہو جائے، ریزانے کی نہیں آدمی زندہ نہ رہے۔ آپ نے ہر روایت میں سنا ہوگا ہمیشہ کہ جب حضرت عباس علیہ السلام امام سے اجازت مانگ رہے تھے اور اجازت نہیں دے رہے تھے انہیں، تو اس وقت جناب سکینہ کی قیادت میں 40-42 بچے آئے تھے اور آن کے انہوں نے گھیر لیا تھا حضرت عباس کو کہ یہ جتا کیسے ہیں، تو اس وقت قیام حسینی میں 40-42 بچے تھے، 40-42 بچے تھے اس وقت۔ اب تاریخ سے حساب مانگیے کہ ہمیں 40-42 بچے کا حساب چاہیے، ہمیں 40-42 بچوں کا حساب چاہیے، اس لیے کہ جب قافلہ پلٹ میں گیا ہے تو سوائے ساتھی امام کے، امام محمد باقر علیہ السلام کے جو تو زندہ واپس گئے تھے، اور وہ بھی اس لیے زندہ واپس گئے تھے کہ یہ شمع امامت فانوس میں تھی، اس لیے زندہ بچ گئے تھے، نفیات پروردگار تھی، سلسلہ امامت باقی رہنا تھا، اس لیے ساتھی امام زندہ رہ گئے تھے، ورنہ سب بچے ختم ہو گئے تھے۔ شہزادی زینب کا شعر ہے کہ خرجنا من قبل اہلینا جمن رجانا لا رجالا ولا بنینا، مدینہ جب اس سے نکلے ہیں تو ہمارا بھلا گھر ساتھ تھا، جب پلٹے ہیں تو ہماری گودیاں خالی ہیں، ہماری مانگے اجڑ گئی ہیں، نہ ہمارے مرد ہمارے ساتھ ہیں نہ ہمارے بچے ہمارے ساتھ ہیں۔ تو جو 40-42 بچے کا ذکر ہے روز عاشور عصر کے قریب جب حضرت ابا میدان لیا آدمی تو کہتے 40-42 بچے تھے، تو 40-42 بچے تھے تو پھر ان کا حساب لگائیے کیا ہوئے، دو بچے شام غریبہ میں کام آئے، دو بچوں کا حساب شام غریبہ کے پاس ہے، جب شہزادی زینب نے بچے گنے ہیں تو پہلے سکینہ نہیں ملی تو سکینہ کو ڈھونڈنے گئیں اور مکہ حسین سے سکینہ کو لے کے آئیں، اس کے بعد پھر بچے ڈھونڈے تو دو اور کم ملے، تو بہن نے بہن سے کہا چلو چل کے ڈھونڈے، تلاش کیا جب نہیں ملے تو کہا چلو دریا کی طرف چلے، شاید ادھر نکل گئے ہوں پیسے بچے، اب جب دریا کی طرف گئے تو میں نے کتاب میں نہیں پڑھا ہے، میرے کو حوالہ نہیں ہے، مگر میرا دل کہتا ہے جب بہنیں دریا کی طرف گئی ہوں گی تو عباس کو آواز بھی ہوگی، دریا تم آرام کر رہے ہو، تمہاری بہنیں رات کے اندھیرے میں بچوں کو تلاش کر رہی ہیں، تو دریا کے قریب ریتی پر دو بچے سوتے ملے، تو بہن نے بہن سے کہا کہ اتنی آہستگی سے اٹھاؤ کہ جاگنے نہ پائیں، اب جو دونوں بہنیں بیٹھی ہو بچے کے جسم پہ ہاتھ رکھا تو کہا بہن دیکھنا میں سمجھتی ہوں ہمیشہ کے لیے سو گئے اب یہ نہیں اٹھتے تھے، اور اب جو دیکھا تو دونوں بچے کے جسم بالکل چھلتے ہو چکے تھے، رات کو بہنیں ان کو اٹھا کے آج لے آئی ان گنجے شہیدہ میں، میں کہوں گا مولا دن بھر آپ نے لاشیں اٹھائے، رات کو آپ کی بہنیں لاشیں اٹھا رہی ہیں، اور اب جو لا کے دیکھا تو ان کے سینوں کا بھولے بھی دانتوں کے نشان، تو چلیے یہ دو بچے تو مل گئے، ایک بی بی سکینہ شہید ہو گئی سامنے، تین بچوں کا حساب مل گیا، ایک بچی اور کہتے رقیہ بی بی تھی ایک جناب مسلم کی بچی تھی وہ شہید ہو گئی، تو یہ مان لیجیے چار بچے ہو گئے، تو 4 2 6 اور ایک ساتویں پانچویں انعام، یہ 7 بچے ہو گئے، باقی بچے کیا ہو گئے؟ 42 میں 40-42 بچوں میں تاریخ کے پاس 60 بچوں کا تو حساب ہے، اس کے آگے تو حساب نہیں، اے اسلام کی تاریخ سچ بتا یہ محمد کے باغ کی کلیاں کیا ہو گئی، یہ باغ محمد کی کلیاں کیا ہو گئی، اسلام کی تاریخ حساب نہیں دے سکتی، لیکن ہاں کتابوں میں لکھا ہے کہ یہ 40-42 بچے کربلا سے لے کے شام تک ظالم کے ناطے دہراتے تھے، تو یہ چھوٹے چھوٹے بچے ناطوں سے گر کے شہید ہوتے گئے، تو زینب سے شام پہنچی تو بھائی کے ساتھ محتل کے ساتھ ان بچوں کا ناؤ ہی لیے ہوئے تھے، یا اللہ فریاد،
شہزادی زینب ان کے نصیر دار جی لیے ہوئے تھے, جن کا تاریخ نہ نام بتا پاتی ہے نہ مزار بتا پاتی ہے. محمد کے باقی ان کلیوں کو سلام, جن کا نام بھی نہیں جن کا پتا بھی نہیں. عزیزان گرامی بس مجلس تمام ہے, شہزادی زینب شام میں داخل ہو رہی ہیں, دربار یزید میں داخل ہو رہی ہیں. محمد کی نواسی اور یزید کا دربار اور حسین کا کٹا سر اور سید سجاد لوہے میں جکڑے ہوئے. عزیزان گرامی تاریخ عالم اعظم میں ایسا واقعہ نہ ملا ہو نہ ملے گا. ایک منزل آئی کہ زینب نے آسمان کو دیکھ کے ہاتھ اٹھانا چاہے, سید سجاد نے کہا بھوپی اما دین کی مسئلہ کسی میں ہے کہ دربار میں چلیے. میں کہوں گا یا علی جنت سے آئیے, آپ کی بیٹیاں کھلے سر دربار شام میں جا رہی ہیں, زینب کے بازو بندے ہیں.